फिर इसके बाद आयत नंबर 43 में एक गलत फहमी का इजाला किया जा रहा है, और वो क्या, वमा अरसल नामिन कबली का इल्ला रिजालन नूही इलैहिम, और हमने नहीं भेजा आपसे पहले रसूल बनाकर मगर मर्दों को, हम वही भेजते हैं उनकी तरफ। लिहाजा फसलू अहल ज़िक्री इन कुंतुम ला तालमून, बस दरियाफ्त कर लो, पूछ लो अहले इल्म से अगर तुम खुद नहीं जानते। नबी सल्लल्लाहु अलैहि वसल्लम के बारे में हमेशा ही लोगों के दिलों में शक शुबे रहे, कभी कुछ कहते कभी कुछ कहते, ये ऐसा है ये वैसा है, ये सही नबी है भी कि नहीं। कहा अच्छा तुम्हें यकीन नहीं आता तो जाओ मदीना के यहूद से पूछ लो। यहाँ अहल ज़िक्र से मुराद अहल किताब के उलमा हैं, क्योंकि उनकी किताबों में अल्लाह के नबी का आना लिखा हुआ था, सारी अलामतें बिल्कुल खुले तौर पे लिखी हुई थी। तो कहा कि तुम इस नबी के बारे में अभी तक शक में हो। देखिए कि ये कैसा दिल है कि जो इतनी निशानियाँ देखकर इतनी खैर पाकर भी अपने आप को उस चीज़ से महरूम कर दे। असल बात यह कि जब हम कोई चीज़ मानना नहीं चाहते ना, तो हम उसको फिर तस्लीम भी नहीं करते। मक्का वालों को ये पता चल गया था कि अल्लाह के नबी की बात मान ली तो सारे बाप दादा के तौर तरीके हमारी ज़िंदगियों से निकल जाएंगे। जब निकल जाएंगे तो बहुत सारी कुर्बानियाँ देनी पड़ेंगी, बड़ी हिजरतें होंगी। एक हाँ के बाद हिजरत बड़ी होती है। देखिए लड़की शादी के लिए हाँ कहती है ना, कबूलियत कबूल है, तो उसके बाद कितनी हिजरतें करती है। सिर्फ घर नहीं छोड़ती, उसको बहुत कुछ छोड़ना पड़ता है, आदतें छुटती हैं, सब कुछ छुटती हैं। फिर एक वक्त आता है कि उसको याद ही नहीं रहता कि मैंने कुछ छोड़ा। इसी तरह अगर हम अल्लाह के रास्ते में कहते हैं कि अल्लाह अब हमारी ज़िंदगी तेरे लिए, ये एक हाँ है ना, कबूलियत है, हमने एक कमिट कर लिया कि अल्लाह ताला आज के बाद हमारी ज़िंदगी आपके लिए, तो बस फिर उसके बाद अल्लाह ताला के ऊपर चलते जाए। फिर शक किस बात का, फिर क्यों कहना कि अच्छा ये वाकई नबी हैं, अच्छा ये ठीक हैं, अच्छा ज़रा पहाड़ को सोने का बना दे, अच्छा ये कर दें, कोई फ़रिश्ता क्यों नहीं आया। अल्लाह कह रहे हैं हमारे पास फ़रिश्तों की कमी नहीं है, हम फरिश्तों को भी लाते, कुछ भी कर सकते थे हम जिन्नों को तुम्हारे ऊपर ले आते, लेकिन मसला क्या है कि तुम इंसान हो, इंसान की तरफ इंसान ही नबी आएगा ना। अगर इंसान ना होता नबी बिलफर्ज, तो फिर तुमने आके कहना था जी ये तो फरिश्ता ये तो जिन है। तो जब जिन सी फ़र्क हो गई तो फिर तुमने उसके साथ काम कैसा करना है। तो लिहाजा तुम ऐसी बातों पर अड़ी ना करो, जाओ के इल्म वालों से पूछो। अब इसमें एक जनरल बात हमने समझ ली, पहले इल्म से पूछ लो कि क्या पहले अंबिया भी बशर होते थे या नहीं होते थे। लेकिन अगर इसको आज आम हालात में देखें तो इससे कुछ चीज़ें समझ में आती हैं कि पहली बात यह है कि इंसान के पास अगर किसी चीज़ का इल्म ना हो तो उसको दूसरे से पूछ लेना चाहिए, शर्म करने की क्या ज़रूरत है। बस लोग जहालत की ज़िंदगी बसर करते रहेंगे, पूछते नहीं हैं, किसी को बड़ा नहीं मानना चाहते, असल में अंदर किब्र होता है। बस दफ़ा ज़ाहिर हम बड़े आजिज़ मिजाज बड़े मिस्कीन तबाह दिखते हैं, लेकिन अंदर किब्र के भरे हुए होते हैं। सही चीज़ अगर पता चल जाए तो इंसान के दिल के अंदर उसको मानने के अंदर कभी भी पसोपेश नहीं होती, लेकिन गलत चीज़ के ऊपर एक इंसान अपने आप को रखे तो वो दुरुस्त नहीं है। अच्छा अब यहाँ देखिए कि कुछ लोगों ने इस पे भी बात की कि देखो अल्लाह ने तो ख़ुद कहा कि फसल अहल ज़िक्र इन कुंतुम ला तालमून, तो लिहाजा अगर हम चंद लोगों को इमाम के दर्जे पे फाइज कर देते हैं, जिसको आज हमारे यहाँ आयमाए अरबा कहा जाता है, चार इमाम, तो बस हम उनसे जाके पूछ लेते हैं। सुनी भी बात कि मिसाल है, हर बंदे का ये काम नहीं कि वो कुरान पढ़े, और हर बंदा और ख़ास तौर पे बंदी औरतें तो पढ़ ही नहीं सकती हदीस, तो लिहाजा चार इमाम ले लो, आप कहीं एक को मान ले हम किसी और को मानते हैं, तो फिर वो और साथ ये दलाल देते हैं कि देखो फसल अहल ज़िक्र इन कुंतुम ला तालमून। मैं इस पर थोड़ी सी बात करना चाहूँगी कि क्या फिर तकलीद की जा सकती है किसी की, कि भाई ठीक है एक ने पढ़ लिया अब हमें पढ़ने की ज़रूरत नहीं है, अब हम क्यों इस पर रिसर्च करें, और अल्लाह ताला ने तो ख़ुद कह दिया है। तो आप देखिए कि दोनों में फ़र्क है। नंबर एक ये देखिए कि क्यों कोई इल्म नहीं हासिल कर सकता। नंबर एक सबसे पहली बात है, पहले अल्लाह ने कहा इन कुंतुम ला तालमून, ला तालमून की बात पहले आ रही है कि अगर तुम्हारे पास इल्म नहीं तो इल्म के रास्ते की रुकावट क्या है। फिर दूसरी बात यह है कि अगर किसी से कोई बात पूछी, मिसाल है कि मैं आपको पढ़ा रही हूँ, फिर एंड पे आपसे कहती हूँ कोई सवाल पूछना चाहें तो पूछ लें, फिर मैं जो जवाब देती हूँ मोस्टली आप लोगों का दिल मुतमईन हो जाता होगा कि यही है। अब लोग कहेंगे कि देखें कि ये सवाल भी तो इनसे पूछा, गोया कि इन्होंने अपनी उस्ताद की इत्तबा की, तो मेरी इत्तबा नहीं, अपने दलील की इत्तबा की। ریفرنس کی اتباع کی، کہاں لکھا ہے، کون سی حدیث میں لکھا ہے. لیکن بعض دفعہ تقلید کے نام پر بعض لوگ اس قسم کے کام کرنے لگتے ہیں کہ سامنے صحیح حدیث ہوتی ہے اور اس کو جھٹلا دیتے ہیں، وہ درست نہیں ہے. تحقیق میں اور تقلید میں زمین آسمان کا فرق ہے. کوئی بات ہوتی ہے آپ کو، کہا جاتا ہے جائے islamqa.com پہ جا کے اپنا سوال پوچھ لیں. کئی دفعہ میں نے یہ بات کہی، آن لائن کلاسز میں بھی بتاتی ہوں. اب آپ کہیں کہ کیا آپ ہمیں islamqa والوں کے مقلد بنا رہے ہیں؟ نہیں، آپ ایک سوال کھول کے دیکھیں، جو سوال کوئی پوچھتا ہے اس کے جواب میں 5-6 قسم کے حوالے ہوتے ہیں، قرآن کی آیت، حدیث میں، صحابی کا عمل، دس اینڈ دیٹ. تو ریسرچ کر کے کسی ایک مسئلے پہ آنا اور آنکھیں بند کر کے تقلید کے نام پہ گلے میں پٹا پہن لینا، یہ بالکل فرق ہے. وہ لوگ کر لیں جو بیچارے بالکل الف للہ کچھ نہیں جانتے، کسی جنگل میں رہتے، کسی دیہات میں، کسی کو پہنچے نہیں، وہ ٹرسٹ کر لیں کسی پہ. لیکن کسی ایک بات کو لے کر صرف اس لیے کہ وہی ٹھیک ہے اور اب ہم دوسری کو نہیں مانیں گے، یہ بذات خود پھر ایک قسم کا شرک اور اللہ کے نبی کے مقام سے بھی زیادہ ان لوگوں کو بڑھانے والا مقام ہو جاتا ہے. اللہ تعالیٰ کہتے ہیں نبی آتے تھے، اس کی دلیل ہے، بالبینات والزبر، روشن نشانیاں اور کتابیں دے کر بھیجے گئے. بینات ان کی جمع ہے، یعنی روشن دلائل ہوتے تھے ان کے پاس. زبر کتب کے معنوں میں، یا زبر زبور کی جمع، چھوٹے بکلٹس کو کہتے ہیں عربی زبان میں. سورہ قمر آیت 52 میں بھی یہ بات آتی ہے، وَكُلُّ شَيْءٍ فَعَلُوهُ فِي الزُّبُرِ، کہ لوگ جو کچھ بھی کر رہے ہیں وہ باریک کتابوں میں لکھا جا رہا ہے. غیر الہامی کتابوں پر بھی اس کا اطلاق ہوتا تھا اور الہامی پر بھی. اور ذکر سے یہاں مراد، وَأَنزَلْنَا إِلَيْكَ الذِّكْرَ، ہم نے آپ پر ذکر نازل کیا، مراد قرآن پاک ہے. اللہ تعالیٰ بتا رہے ہیں کہ ہر نبی کے پاس کوئی دلیل ہوتی ہے. الہامی کتابیں ہمیشہ اللہ کی طرف سے آتی ہیں اور اس کی وجہ سے لوگ جو ہیں اللہ کی بات کو سمجھتے ہیں. اور یہاں یہ بھی پتہ چل گیا کہ ہر نبی انسان ہوتا ہے، رجالن، رجل انسان، آدمی. دو باتیں یاد رکھے کہ نبوت ایک تو انسانوں میں آئی اور مردوں میں آئی، کوئی عورت نبیہ نہیں بنی. کچھ لوگوں نے کوشش کی اور اس پہ دلائل بھی دیے، حضرت مریم علیہ السلام کو نبیہ کہنے پہ، تو ہم سورہ مائدہ کے اینڈ پہ بات کر چکے ہیں کہ وہ نبیہ نہیں بلکہ صدیقہ تھی، اور مقام صدیقیت نبوت سے بس ایک درجہ نیچے ہوتا ہے. جیسے ابو بکر صدیق رضی اللہ عنہ صدیق ہے اور اللہ کے نبی صلی اللہ علیہ وسلم جو ہیں وہ نبی ہے. تو فرمایا کہ ہم نے آپ کی طرف بھی یہ اتارا، اصل دیکھو کہ اتارا کیوں، لِتُبَيِّنَ لِلنَّاس، تاکہ آپ کھول کھول کر بیان کریں لوگوں کے لیے. اس پہ بات کم لوگ کرتے ہیں، اس کو ہائی لائٹ کر لیں. قرآن کے اور ذکر کے نزول کی وجہ بتا دی کہ لوگوں کو کھول کھول کر بیان کریں. آج کتنے عالم ہیں جو اس پہ عمل کر رہے ہیں، وہ خود تو پڑھ رہے ہیں ماشاءاللہ، ریسرچ بھی ہے، ان کا ذہن بھی کھلا ہے، لیکن لِتُبَيِّنَ لِلنَّاس کم ہو رہا ہے. کہتے سب کو بتا دیا تو پھر تو ساروں کو پتہ چل جائے گا. آج کتنا معروف جملہ ہے کہ جی یہ قرآن ہر ایک کے پڑھنے کی چیز نہیں، ہر ایک نہ پڑھے، اس کے لیے کئی پروٹوکول ہے. پہلے وضو کرو، پھر قبلہ رخ بیٹھو، پھر اوپر بیٹھو، اس کو پڑھنا ہے تو اس سے پہلے کئی علوم حاصل کرو پھر پڑھنا. پردے کے پیچھے کی باتیں ہیں. حقیقت یہ ہے کہ یہ قرآن اتنا خوبصورت ہے کہ ایک کم پڑھا لکھا شخص بھی اس کو پڑھتا ہے تو اس کو وہ اللہ کی بات بالکل صحیح طرح سے سمجھ آتی ہے. کیا آپ کو قرآن اس لیے نہیں دیا کہ آپ چومیں، چاٹیں، اس کے تعویذ گھول گھول کے لوگوں کو دیں، اس کی آیتوں کے وظیفے بیچیں، اس کی کیلیگرافی بیچیں، بلکہ لوگوں کو کھول کے بتائیں، تاکہ وَلَعَلَّهُمْ يَتَفَكَّرُونَ، تاکہ وہ غور کریں، فکر کریں، ان کو پتہ چلے کہ ہمارے پاس یہ اللہ کی بات آئی ہے. قرآن پاک میں کچھ احکامات مجمل ہیں، چھوٹے ہیں، جملہ کنسائزڈ ہیں، بہت مختصر ہیں، کہا آپ ان کو مفصل بیان کریں. آپ کہہ سکتے ہیں کہ قرآن کی شرح حدیث ہے، آپ احادیث کو کھول کے دیکھیں، اس میں آیات کی تفصیلات ہیں. ایک ورژن میں قرآن ہے نا، قیامت تک کے لیے، اور حدیث کی کتنی کتابیں ہیں، کیوں؟ کیونکہ اسی حدیث میں قرآن کو بیان کیا گیا. پھر اللہ کے نبی نے زبان سے بول کر اس قرآن کو بیان کیا، اپنی قولیہ حدیث کے ذریعے سے. پھر آپ نے عمل کے ذریعے اس قرآن کو لوگوں کے سامنے بیان کیا، اپنے عمل کے ذریعے سے، وضو کیا، نماز پڑھی. خود آپ کہتے ہیں صلوا کما رأیتمونی اصلی، ایسے نماز پڑھو جیسے مجھے نماز پڑھتا دیکھتے ہو. خذوا عنی مناسککم، لے لو لوگوں مجھ سے اپنے عبادت کے طریقے. تو لہٰذا نبی صرف اس لیے نہیں آتا کہ لوگ چومیں، چاٹیں، اس کے نام عقیدت کے گلدستے پیش کریں، بلکہ نبی لوگوں کے سامنے قرآن کو کھولنے کے لیے آتا ہے. سورہ محمد میں بھی آتا ہے افلا یتدبرون القرآن, کیا یہ قرآن میں غور نہیں کرتے. ام الا قلوبہم اقفالھا, کیا ان کے دلوں پہ تالے پڑے ہوئے ہیں, کفل پڑ گئے. آپ دیکھیے کہ گائے بھینس اور انسان میں فرق کس چیز کا ہے, عقل کا فرق ہے, لعلہم یتفکرون کا فرق ہے. جب بھی قرآن کو کھول کے پڑھیں گے اس سے فائدے ہمیشہ بہترین ملیں گے. آپ دیکھیے کہ تاریخ کو بھی اگر آپ قرآن کی روشنی میں پڑھتے ہیں تو حقیقی نتائج پر پہنچتے ہیں. آج کے حالات میں اگر آپ دیکھیے کہ جو بھی تبصرے ہوتے ہیں اخباروں میں, میڈیا میں, بالکل سطحی, ایک دوسرے کے اوپر کیچڑ اچھالا جاتا ہے, لیکن قرآن کو جب ہم کھول کے بیان کرتے ہیں تو اس کے ساتھ واقعی ایسے لگتا ہے کہ چیز کی اصل تک پہنچ چکے ہیں. کئی دفعہ آپ کو نہیں محسوس ہوتا ہوگا پڑھتے ہوئے کہ اچھا یہ تھی اصل وجہ, اچھا یہ انڈس ویلی اس میں سے بت نکلا ہے, اچھا یہ اتنے سال مارے گئے, اوکے اللہ قرآن میں کہتا ہے کہ جب شرک ہوتا ہے تو میں قوموں کو تباہ کرتا ہوں, وجہ سمجھ آ گئی نا. آپ کو کلچر نے کبھی نہیں بتانا کہ کیوں لوگ دبائے گئے زمین میں, وہ ایک نیچرل تھی باتیں, کوئی زلزلہ آیا, طوفان آیا, لوگ دب گئے. نہیں, قرآن تو ہر چیز کی اصل پہ جا کے لے جاتا ہے. اسی لیے اب اگلی آیتوں میں اللہ تعالیٰ بہت زبردست انداز میں اپنے عذابوں سے ڈرا رہے ہیں کہ لوگو یہ کتاب تمہارے پاس آ چکی ہے, اللہ نے اپنی مرضی دے دی, رسول دے دیا, تمہیں بتا دیا کہ زندگی کیسے کرو, صرف کتاب ہی نہیں دی تمہیں استاد بھی دیا. ہاں, اللہ تعالیٰ نے تمہیں چھوٹی چھوٹی باتیں بتا دی کہ اس نبی کے ذریعے, اب اس کے باوجود تم کیا کرتے ہو کہ اس نبی کی جان کے دشمن ہو. ہوا کیا تھا کہ لوگ نبی صلی اللہ علیہ وسلم کی جان کے دشمن ہو گئے تھے, مکہ کے بالکل آخری دور جو تھے, جب اب شروع ہو گئے تھے حالات کہ ان کو بند کرو, ان زبان کو بند کرو, نکال دو, نکال نہیں سکتے, چلو آخر میں کیا کرتے ہیں کہ ان کو مار دیتے ہیں. تو اللہ تعالیٰ کہہ رہے ہیں اف امین الذین مکروا السیئات, کیا بے خوف اور نڈر ہو گئے وہ لوگ جنہوں نے برے مکر کیے, کس بات سے, اَن یخسف اللہ بہم الارض, کہ گاڑ دے اللہ تعالیٰ انہیں زمین میں, یعنی زمین پھٹے اور اس کے اندر یہ گھڑ جائیں. ابھی ہم نے بات کی ہڑپا کی اور مونجو دوڑو کی, اور آج کے دور کے کئی روئنز آپ کو دکھتے ہوں گے آثار قدیمہ. یہ کیا ہوا, اَن یخسف اللہ بہم الارض, کہ اللہ زمین کو پھاڑ کر ان کو اندر ڈال دے, او یا دوسری بات, او یاتیہم العذاب من حیث لا یشعرون, یا آ جائے ان پر عذاب اس طرح کہ ان کو اس کی آمد کا کوئی شعور ہی نہ ہو, اچانک پکڑ لے, زلزلہ آ جائے, طوفان آ جائے, کسی بھی جگہ سے ان کو پکڑ لے. کیسا زبردست انداز ہے. اگلی بھی آیتیں ساتھ کر کے پھر پیچھے آتے ہیں, کہا او یا خزہم فی تقلبہم فما ہم بمعجزین, یا پکڑ لے جب وہ اپنے کاروبار میں دوڑ دھوپ میں لگے ہوئے ہوں, پھر وہ اللہ کو عاجز کرنے والے نہیں. یعنی اچانک عذاب آئے, لوگ حرکت میں ہوں, چل رہے ہیں, پھر رہے ہیں, ادھر ادھر ہیں, اپنے کام دھندے کر رہے تھے, اور ایک دم عذاب آ جائے. او یا خزہم علی تخوف, اور یا پھر اللہ پکڑ لے ان کو جبکہ وہ خوف زدہ ہو چکے ہوں, خوف کے مارے ہوئے لوگوں. فَإِنَّ رَبَّكُمْ لَرَؤُوفُ الرَّحِيمُ, کیوں نہیں پکڑ رہا, کیونکہ بہت مہربان اور رحم فرمانے والا ہے. تین آیات میں اللہ تعالیٰ نے عذاب کی مختلف قسموں کو جمع کر دیا. ہم پیچھے پڑھ کے آئے مختلف قوموں کے اوپر جو عذاب آئے تھے, کیا ممکن نہیں تھا کہ اللہ کے نبی کی امت پر بھی ان میں سے کوئی ایک عذاب آ جاتا, یا سارے آ جاتے؟ نہیں آئے. کیوں؟ کیونکہ یہ آخری نبی تھے اور ان کے بعد امت کو چلانا تھا, اس لیے عذاب اس 30 سال, اس پہ بات پیچھے ہو چکی ہے, یعنی ایسا عذاب جس سے جڑیں ہی ختم ہو جائیں, نسلوں کی نسلیں ختم ہو جائیں, اس چیز کے اندر وہ چیز نہیں آئی, بلکہ اللہ تعالیٰ نے بظاہر طور پہ لوگوں کو چھوٹے چھوٹے عذابوں میں رکھا. تو یہاں اشارہ کیا گیا کہ تم اس نبی کے ذریعے سے رحمت لینے کی بجائے تم اللہ تعالیٰ کے پکڑ کو لے رہے ہو, اللہ تعالیٰ کے غضب کو لیتے ہو. تمہیں اللہ کے نبی صلی اللہ علیہ وسلم کا دین کا کام کرنا, ان کا پڑھنا پڑھانا, ان کا جنگوں میں لے کے جانا تمہیں اچھا نہیں لگتا, تو پھر تم فکر کرو. سورۃ انفال میں بھی ہم پڑھ چکے نا, اس یم قربک الذین کفروا, جب مکر کر رہے تھے وہ لوگ جو کافر ہیں. اب آپ دیکھیے کہ یہاں ہم دیکھیں تو پہلی بات مکر و سیئی آتا ہے, اس سے کون سے مکر مراد ہیں؟ اسلام اور اسلام کی طرف بلانے والے لوگوں کے بارے میں لوگوں کی باتیں. آج بھی یہ بات معروف ہے پورے گلوب پہ, کچھ سپیکرز ہیں جن کی جان ہر وقت ہٹ لسٹ پہ ہے, جن کے لیے ہمیشہ سفر کرنا مشکل ہے, جن کو کئی کئی گھنٹے کی سیکیورٹیز پہ روکا جاتا ہے, یہ سارے مکر و سیئی آتا ہے. जब कोई थ्रेट फील करता है ना आपसे, तो वो खुद ब खुद ही अपसेट हो जाता है। उस बंदे के पास कोई भी बुरी बात ना हो, लेकिन लोग खुद ब खुद उसका फिक्र करने लगते हैं। न जाने कोई ऐसा किरदार है भी कि नहीं कि जिसका नाम ले लेके लोग दुनिया में हौलते फिरते हैं। तो अल्लाह ताला बता रहा है कि ऐसे लोग क्या बेखौफ हो गए। अमीना, पीछे इस पे बात हुई थी, बेखौफ हो जाना, बड़े अमन में आ चुके हैं कि हम ऐसे करें ऐसा हो जाए। पीछे अल्लाह ताला ने क़यामत के हिसाब से डराया था, और अब यहाँ दुनिया की पकड़ से डरा दिया कि यख़सिफ़ुल्लाहु बिहिमुल अर्दा, कि ज़मीन में तुम्हें धंसा दे, तुम्हें इस तरह पकड़े कि गिर जाए। आज भी ऐसे कई ईमेल्स आते हैं, पूरी के पूरी ज़मीन के टुकड़े जो अंदर जा रहे हैं। किसी ने एक ईमेल भेजी थी तो एक ऐसा होल किसी एक जगह पे मिला है जो ज़मीन को स्वॉलो कर रहा है, बल्कि उसके इर्द गिर्द कितनी चीज़ें जो थी वो उसके अंदर जा चुकी हैं। और पास एक बहुत बड़ा ट्रैक्टर था, बिल्कुल रात को सही खड़ा था, फिर ज़मीन के अंदर एक होल हुआ है, फिर उसके बाद वो हर चीज़ को ना सक कर रहा है अपने अंदर, और कहते हैं कि अंदर कोई चीज़ है जिसमें वो गिरते जा रहे हैं, पूरे पूरे घर अंदर जा चुके हैं। और अल्लाह के नबी ने फरमाया कि क़यामत के करीब तो बड़े पैमाने पर हसफ़ होगा, तीन जगह ज़मीन फटेगी हसफ़, एक एक इलाके में, एक दूसरे में, एक तीसरे में, और पूरे के पूरे घर, पूरे पूरे ख़ानदान और बस्तियाँ जब वो ज़मीन में चली जाएंगी। ये अल्लाह के लिए मुश्किल है क्या? इन्हीं आयतों पे क्लिप भी बना हुआ है जिसमें एक कोई शादी का मंजर है किसी, कोई अरब कंट्री ही लगता है, तो बहरहाल उसमें सब डांस कर रहे हैं, रक्स कर रहे हैं, और इतने में फिर वो ज़मीन नीचे से फटी, या ज़मीन फटी है, या वो जगह जो था उनका तख्त है वो समझ नहीं आता बनी हुई है, बहरहाल तो वो सब के सब उसी के अंदर चले गए। जहाँ अभी थोड़ी देर पहले रक्स कर रहे थे, वहीं वो सब चीखों पुकार कर रहे हैं, और ऊपर मिट्टी का मलबा और सब गिर रहा है। कौन मुश्किल है? एक मिनट से भी कम वक्त लग सकता है ज़मीन को फटे और हम सब अंदर जा सकते हैं। इंसान कभी ज़मीन पे चलते हुए गम नहीं खाता, फिक्र नहीं करता कि अगर मेरे साथ ये मामला हो गया तो मैं कहाँ जाऊँगा। कितना हम समझते, आप देखिए गाड़ी चल रही होती है, एक एक सेकंड के लिए सिर्फ गाड़ी आउट ऑफ कंट्रोल हो जाए, इधर की जगह इधर, गाड़ी में बैठा हुआ साथ वाला शख्स है उसी का हाथ स्टेयरिंग को लग जाए और गाड़ी घूम जाए, तो गाड़ी पलट सकती है। कहाँ इंसान अल्लाह ताला का मुकाबला कर सकता है, और कैसे चैन पड़ता है अल्लाह और अल्लाह के दीन के ख़िलाफ़ साजिशें करके। काउ यात यहुमुल अज़ाब मिन हैसुला यशुरून, वहाँ से अज़ाब आ जाए जिसका शऊर ही नहीं। आज तो ये इस्लाम और इस्लाम वालों के ख़िलाफ़ साजिशें कर रहे हैं, इनको पता ही नहीं कि इनकी तो अपनी नस्लें ख़राब हो रही हैं, वहाँ से इनको पकड़ हो रही है, इनके ख़ानदान बिगड़ रहे हैं, इनके हालात बिगड़ रहे हैं, इनकी इकोनॉमी टूट रही है। हर चंद सालों के बाद किसी एक मुल्क का नाम लिस्ट पे आ जाता है कि अब वहाँ डिक्लाइन शुरू हो गया, वहाँ जॉब्स ख़त्म हो रही, लोग ले ऑफ हो गए, वहाँ अब कारोबारी हालात मुश्किल है, वो बाहर के लोगों को निकाल रहे हैं। आप पूरे ग्लोब पे ये देख लें, एक मुल्क की बात होती है दूसरे की, आप जहाँ बात करें, अल्हम्दुलिल्लाह क्लासेस के सिलसिले में हर जगह ही तकरीबन रब्ता होता है, और लोगों से जब बातचीत होती है तो हालात की खबर मिलती है। वो मुल्क जहाँ हमारे मुल्कों वाले जाने वाले एड़ी चोटी का जोर लगा रहे होंगे, उनको लगता है कि एक दफ़ा हम एयरपोर्ट से बाहर निकलें तो हमारे शायद नसीब ही समझ जाएंगे। आप देखिए कि उन मुल्कों में रहने वाले लोग आप परेशान होते हुए दिख रहे हैं, जिनके माल और दौलत की इज्जत बड़ी थी, आज उनकी इकॉनमी बिल्कुल डूबती जा रही है। ये क्या हो रहा है? ये अल्लाह वहाँ से अज़ाब लाता है जहाँ से लोगों को शऊर ही नहीं होता। एक तो अज़ाब दिखता है ना, तब सैलाब आ रहा है दिख रहा है, एक एक सेकेंड की वो रिपोर्ट दिखाते हैं, हरिकेन आ रहा है, इतना ग्रेड है, इतना मामला है, लेकिन अचानक जलजले आते हैं, लोगों को पता ही नहीं चलता। ओ या खुजा हूँ फ़ी तकल्लुबिहिम व फमा हूँ बे मोजज़ीन, ये जो तकल्लुब है इसके मुख्तलिफ मानी किए गए, ये आपके सामने रख देती हूँ। तकल्लुब का मानी क्या होता है? हरकत करना, कल्लब युकल्लिब तकलीब इसी से है, उलट पुलट देना। एक तो इससे मुराद है ज़मीन पर चलना फिरना, एक्टिविटीज़ के मानों में, यानी ये अपनी एक्टिविटीज़ कर रहे हैं, भाग रहे हैं, दौड़ रहे हैं, जैसे सूरत आले इमरान आयत 196 में आता है कि ला यगुर्रन्नक तकल्लुबुल्लज़ीन कफरू फिल बिलाद, कि ये काफरों की बड़ी भाग दौड़ ये सब चीज़ें तुम्हें किसी धोखे में ना डाल दें, कि अल्लाह इनसे बहुत खुश है। एक ये मानी है। दूसरा तकल्लुब का मानी यहाँ लिया गया इख्तलाफ़। इब्न अब्बास रज़ी अल्लाह अन्हु की यह तफसीर है कि इनकी बहसों के दरमियान अल्लाह इनको पकड़ ले। ये जो इस्लाम के खिलाफ बड़े बड़े फोरम्स और सेमिनार्स कायम करते हैं और निजी महफलों में भी इस्लाम को सबसे लेट डाउन करके दिखाते हैं, अल्लाह ताला इनको पकड़ ले, और ये अल्लाह को मोजिस नहीं बनेंगे। मोजिज़ीन जो है ना, ये असल में मोजिस की जमा है, आइन जीम ज़ा इसका रूट होता है, अजस आजिस, एज़ पीछे पढ़ चुके ना, अजूज़न बुढ़िया के मानों में, हज़रत इब्राहिम की बीवी के लिए ये लफ्ज़ आया था, کسی کام سے عاجز ہونا، عاجزی بھی لفظ اسی سے ہے. اس کی ضد ہے قادر، اپوزٹ. قادر ہر چیز پہ قادر ہوتا ہے، اور عاجز یا عجز اس سے اپوزٹ ہے. یعنی جو قادر نہیں تو وہ پھر عاجز ضرور ہوگا. آپ دیکھیے کہ اللہ ایسے لگتا ہے کہ جیسے اللہ تعالیٰ ہمیں ڈرا رہا ہے کہ جیسے کوئی بچہ ہے، ماں اس کے پیچھے بھاگے تو بچہ آگے بھاگتا ہے نا، لیکن ایک وقت آتا ہے کہ کتنا کو بھاگے گا، گر پڑے گا نا، آخر ماں کے مقابلہ تو نہیں کر سکتا. تیسرا اس کا معنی تقلبی ہم کا کیا گیا، رات کو بستر پر کروٹیں لیتے ہوئے. تم تو بڑے آرام سے اپنے میٹرسز اور اپنے فوم کے گدوں پہ لیٹے سو رہے تھے، اور اتنے میں اللہ کی پکڑ آئی کہ تم اپنے بستر سے اٹھ ہی نہ سکے. اب دیکھیے کہ سفر اور نیند کی حالت میں انسان خود کو بڑا کمزور محسوس کرتا ہے. سفر میں بھی موت یاد آتی ہے، اور عقل مند کو بستر پہ لیٹتے ہوئے بھی موت یاد آنی چاہیے کہ نہ جانے اب اس بستر سے اٹھوں گا کہ نہیں. اللہ تعالیٰ کہتا ہے تمہیں ہر حال میں میں پکڑ لوں گا. اور عذاب کی یہی صورتیں عموماً ہوتی تھی. خضر کی حالت میں جو عذاب پچھلی قوموں پہ آتا تھا وہ خصف کا ہوتا تھا، زلزلہ آتا تھا. اور سفر میں آپ دیکھیے تو تقلب ہوتا ہے، گاڑیاں ٹکرا گئیں، جہاز کریش ہو گئے، ٹرین الٹ گئی. ہاں اب تیسرا جو آگے آ رہا ہے، او یا خزہم علی تخوفن، یا ان کو پکڑ لے جب کہ وہ خوف کا شکار ہوں. تو تخوف کو بھی دیکھ لیجئے، خا و فا اس کا روٹ ہے، اردو میں ہم بولتے ہیں. ایک تو اس کا معنی یہ ہے کہ پہلے عذاب کی نشانیاں نمودار ہوں جن کو دیکھ کر یہ خوف زدہ ہو جائے، پھر ان پر عذاب اترے جو تباہ و برباد کر دے. یہ ایک معنی ہے، یعنی پہلے حالات دکھائے اللہ تعالیٰ، خوف میں مبتلا کرے، پھر اس پہ عذاب اترے. دوسرا اس کا معنی کیا ہے، تخوف کا تنقص، نقص، کمی کر دے. فصلیں کم ہو جائیں، بارشیں کم ہو جائیں، کاروبار میں نقصان ہو، کھیتی باڑی سے برکت اٹھ گئی، اکانومی خراب ہو گئی، فصلیں ختم، بارشیں چلی گئیں، پانی زمین میں اتر گیا. یعنی اللہ نے قوموں کو جب پکڑنا ہوتا ہے نا تو اس طرح پکڑتا ہے کہ پہلے اس کی ساری چیزیں جو بڑی پھیلی ہوئی تھی وہ کم ہونے لگتی ہیں. آج کا اکانومی جو ڈرا بیک پوری دنیا میں چل رہا ہے اس کو آپ اس کی مثال لے لیں کہ کیسے اللہ تعالیٰ آہستہ آہستہ لے کے جاتے ہیں اور پھر پتہ ہی نہیں چلتا اور لے کے چل پڑتے ہیں. تو نقص کے معنوں میں بتدریج گھاٹا. ایک کیا تھا، لا یشرون، اچانک پکڑ لے. یہاں کیا ہے، آہستہ آہستہ اللہ تعالیٰ پکڑے اور ان کو پتہ بھی نہ چلے. اور یہ لفظ حضرت عمر فاروق رضی اللہ عنہ نے ایک شخص سے پوچھا جو قبیلہ خزیل سے تھا. عرب لوگوں کی جو بدو لوگ تھے نا، ان کی عربی بہت اچھی تھی. جب بھی کبھی قرآن یا حدیث کا کوئی لفظ سمجھ نہیں آتا تھا نا، تو پھر صحابہ کرام کسی بدو سے پوچھتے تھے کہ تمہاری ڈکشنری میں یہ لفظ کیسے استعمال ہوتا ہے. تو یہ لفظ بھی انہی لفظوں میں سے ہیں کہ حضرت عمر کو جب اس پہ تھوڑا سا شبہ ہوا تو قبیلہ خزیل کا ایک شخص تھا، اس کو بلایا، پھر بتایا کہ تمہاری زبان میں یہ تخوف کس معنی میں آتا ہے. پھر اس نے ایک شعر پڑھا، اس شعر میں یہ لفظ تنقص کے معنی میں تھا. یہ قرآن ایسے تھوڑی ہم تک پہنچا ہے، جو جس کا دل چاہے بول کے یہاں سے چلا جائے، اس کے پیچھے پوری ریسرچ ہوتی ہے. تو لہٰذا یہاں تنقص کا معنی ہے کہ نقص ہے، تھوڑی تھوڑی چیزوں کے بعد ان کو پکڑتے جانا اور لے کے جانا. لیکن بہرحال آپ دیکھ سکتے ہیں کہ یہاں عذاب کی ہر ممکن صورت کا تذکرہ ہو گیا. اچانک جاگتے، سوتے، بیٹھتے، کام کرتے، پھر بھی کیوں نہیں ہو رہا. فَإِنَّ رَبَّكُمْ لَرَءُوفٌ رَحِيمٌ، اس کی شفقت ہے، اس کی مہربانی ہے. کوئی اس کی ڈھیل سے یہ نہ سمجھو کہ تم بڑے لاڈلے ہو، بڑے پیارے ہو، وہ تمہارا کچھ بگاڑ نہیں سکتا. وہ بگاڑ سکتا ہے، لیکن وہ بگاڑ کیوں نہیں رہا، کیونکہ وہ رحیم ہے، وہ بہت زیادہ تم سے محبت کرتا ہے. اور آپ دیکھیے کہ مکہ والوں کے ساتھ بھی کل یہی ہوا. اللہ کے نبی جب تک مکہ میں رہے، لوگ مکر و سیئات کی کیفیت میں تھے. جو ہی اللہ کے نبی صلی اللہ علیہ وسلم اور صحابہ کرام مکہ سے نکل گئے، اللہ نے ایسے پکڑا، آج ان کا نام ہی نہیں ہے. صرف 8 سال لگے نا مکہ فتح ہونے تک، 8 سال میں، اور 1 سال کی مہلت، 9 سال کے بعد آج وہاں آپ کو کوئی دکھتا ہی نہیں ان کا خاندان کا شخص. تو اللہ اس طرح غلبے ختم کرتا ہے. بڑی بڑی حکومتیں اسی طرح آج ڈوب رہی ہیں، پگھل رہی ہیں، خاندانوں کے خاندان ختم ہو رہے ہیں. کچھ لوگ بہت بڑے ہوتے ہیں، ان کے بغیر پتا نہیں ہلتا، لیکن آج سب ختم. یہ فطرت کا اصول ہے کہ ہر چیز جو ہے جب اپنا کام چھوڑ دیتی ہے گھلنے لگتی ہے. ہر عروج کو زوال ہے، اور جتنا انسان اللہ سے ڈر کے رہے اتنی اس کو فکر ہونی چاہیے اس بات کی کہ واقعی اللہ تعالیٰ نے جو مجھے کہا میں نے اس کو کیا کہ نہیں کیا. اب یہاں یہ جو باتیں کی گئیں یہ کون سی باتیں تھیں، پکڑ دھکڑ کی تھی نا. اس کے بعد انسان کے دل میں کیا کیفیت آنی چاہیے، عاجزی کی. ہم بڑے محفوظ ہیں، اپنے آپ کو ہم کیا سمجھیں کہ بس ہمیں کس نے پکڑنا ہے، ہم تو ہیں ہی بڑے اچھے، بڑے نیک کا نہیں. تم اپنے اندر عاجزی لاؤ. اگلی آیت میں دیکھیے گا, اولم یرو الی ما خلق اللہ من شیء, کیا انہوں نے نہیں دیکھا ان چیزوں کی طرف جنہیں اللہ نے پیدا فرمایا. وہ کون سی ہیں بھائی؟ ساری چیزیں. میں آپ ہم سب شیشے میں اپنے آپ کو دیکھ لیں تو پتہ چل جائے گا کہ ہر چیز تو اللہ ہی نے پیدا کی ہے نا. کہ دیکھو کہ جس چیز کی طرف یہ رسول دعوت دیتا ہے, کائنات کی تو ہر چیز اس کا عملی ثبوت دے رہی ہے. ہر چیز, گھر, مال, پھل, سب کچھ اللہ نے پیدا کیا. ہو کیا رہے؟ یتفیعو ظلالہ عن الیمین والشمائل, کہ بدلتے رہتے ہیں ان کے سائے دائیں اور بائیں طرف سے. کیسے؟ سجدا للہ, ہر طرف سجدہ کرتے ہوئے اللہ کو. وہم داخرون, اور وہ اظہار عجز کر رہے ہیں. یہاں سے سایوں کی بات ہے, اور ان آیتوں میں آگے آیت 50 پہ سجدہ بھی آئے گا, کہ اللہ تعالیٰ نے متکبرین کو یہاں مخاطب کیا کہ تم بہت بڑے بنتے ہو, تم نہیں دیکھتے کہ کائنات کی ہر چیز اللہ کے آگے جھکی ہوئی ہے. کچھ مشکل لفظ ہیں, ان کو ذرا کھول دیتی ہوں. یتفیعو کا لفظ فیعن سے ہے, فا یا حمزہ اس کا روٹ ہے, فی لوٹنا. یہ وہی لفظ ہے جو ہم نے سورت انفال میں مال فع کے اندر پڑھا تھا. تفیعو کا لفظ پیچھے آیا تھا, وہ مال جو بغیر کسی لڑائی کے دشمن سے حاصل ہو جائے. تو یہاں لوٹنے کی معنی ہے. ذلال کا لفظ جو ہے یہ ذل کی جمع ہے, ذوے لام لام. اور شمائل جو ہے یہ شمال کی جمع ہے, ویسٹ کی طرف یعنی بائیں طرف. اللہ تعالیٰ نے یہاں سایوں کی بات کی, کہ سایہ جو ہے وہ حرکت کرتا ہے, زمین پہ جاتا ہے. یعنی جو متکبر ہے وہ خود نہیں بھی زمین پہ جھکتا, لیکن اپنے سائے کو گرنے سے نہیں روک سکتا. کچھ لوگ ایسے ہوتے ہیں تکبر کے مارے ہوئے, وہ یہ چاہتے ہی نہیں کہ ہم جھکیں, لیکن آپ دیکھیے کہ ان کے سائے زمین پہ جھکے ہوتے ہیں. کبھی آپ نے سایوں کا منظر پڑھا ہے؟ کسی نے سائنس میں پڑھا ہو کہ یہ ہمارا باڈی کا جو ریفلیکشن یا شیڈو, یہ کیسے پڑتا ہے؟ اس کا سورج کے ساتھ تعلق ہوتا ہے, اس لیے سورج نہیں نکلتا تو سائے نہیں ہوتے. اور سایہ ہمیشہ سورج سے اپوزٹ طرف ہوتا ہے, جدھر سورج ہوتا ہے اپوزٹ ہے. اصل میں یہ شرک کا رد ہے کہ لوگ سورج کو سجدہ کرتے تھے. اللہ کہتے تمہاری مت ماری ہوئی ہے, تم سورج کو سجدہ کرتے ہو, تمہارے سائے سورج سے اپوزٹ وے پہ سجدہ کرتے ہیں. اب دیکھیے کہ جس طرح سورج چمکتا ہے تو پھر سائے ہوتے ہیں نا, سایہ سجدہ کرتا ہے. اسی طرح انسان کی زندگی میں ہدایت کا سورج, نور, روشنی قرآن کی, اسلام کی آتی ہے, پھر اس کا سجدے کرنے کو دل جاتا ہے. کچھ لوگ اتنے متکبر ہوتے ہیں ان کا سجدہ کرنے کو دل ہی نہیں چاہتا. اللہ کہتے ہیں کتنے بدقسمت ہیں, اللہ کے آگے نہیں جھکتے. حالانکہ ولی اللہ ہی یسجد ما فی السماوات و ما فی الارض, اور اللہ ہی کے لیے ہے جھک رہی, سجدے کر رہی ہر وہ چیز جو آسمانوں اور زمین میں ہے. من دابتن, ہر قسم کے جاندار, والملائکۃ, اور فرشتے, وہم لا یستکبرون, اور وہ غرور اور تکبر نہیں کرتے. حال کیا ہے ان کا؟ یخافون ربہم من فوقہم, ڈرتے ہیں اپنے رب سے جو ان کے اوپر ہے. ویفعلون ما یؤمرون, اور وہ کام کرتے ہیں جس کے کرنے کا ان کو حکم دیا گیا. تین آیتوں میں اللہ تعالیٰ نے سجدوں کی بھی بات کر دی, سایوں کی بھی کر دی, اور فرشتوں کی خوبیاں بھی بتا دی کہ تم انسان ہوتے ہوئے اکڑو نہیں, اللہ کے آگے ہر چیز جھک رہی ہے. کیا تم اس نبی کے بارے اعتراض کرتے ہو, یہ دین تمہیں اچھا نہیں لگتا؟ کائنات کی ہر چیز اللہ کے آگے جھکی ہوئی ہے. تم اپنے گھروں کے سائے دیکھ لو, اپنے درختوں کے سائے دیکھو, خود اپنا دیکھ لو. انل یمین کی بات ہوئی, یہ کب ہوتا ہے؟ جب سورج چڑھتا ہے تو سایہ دائیں طرف ہوتا ہے, اور جب سورج ڈوبنا لگتا ہے نا تو شمائل, پھر بائیں طرف سائے جانے لگتے ہیں. اللہ تعالیٰ لوگوں کو جھکانا چاہتے ہیں کہ تم اپنے آپ کو بہت بڑا نہ سمجھو, ہر چیز اللہ کے آگے جھک رہی ہے, تم بھی جھکو. حدیث میں آتا ہے کہ آسمان چرچرا رہا ہے, جیسے کوئی بھاری شخص کسی کرسی پہ بیٹھتا ہے تو کرسی چرچراتی ہے نا, اسی طرح آسمان چرچرا رہا ہے. آپ نے فرمایا, اور وہ کیوں نہ چرچرائے, کہ چار انگلی جگہ بھی ایسی نہیں کہ جہاں کوئی فرشتہ نہ ہو اور جو جھکا ہو. امیجن کر لیں خانہ کعبہ کا, کس طریقے سے یوں صفے بندی ہوتی ہیں. زمین پہ تو تھوڑے سے انسان ہیں اور یہ کچھ ہو رہا ہے, آپ سوچئے کہ آسمانوں پہ کیا نہیں ہو رہا ہوگا. اتنی چرچراہٹ ہے, کیا اس اللہ کو میرے سجدوں کی ضرورت ہے, میرے جھکنے کی ضرورت ہے؟ ہمارے سر میں باتیں نہیں سماتی, کہا نہ سمائیں پھر بھی جھک جاؤ, سمے نہ بتا نہ کرو. آج جو لوگ نماز نہیں پڑھتے بڑے بھونڈے دلائل دیتے ہیں. آپ کو تک کہ سب سے پہلا گناہ جو ہوا وہ کیا تھا؟ سجدے کا انکار تھا. इस आयत की रोशनी में सजदे पे बात अगर हम करें तो हम महसूस कर सकते हैं कि ये कितनी प्यारी कैफियत है। आप महसूस करें तो सजदे की हालत ऐसी हालत होती है जिसमें जिस्म का एक एक उज़ उल्टा हुआ होता है, पलके तक झुकी होती हैं, पाँव की उंगलियां तक झुकी होती हैं, नाहुन तक झुके होते हैं, और ये वो कैफियत है जिसमें बंदे को कोई दूसरा नहीं दिखता, कनखियों से भी आप किसी को नहीं देख सकते। अल्लाह चाहता है कि तुम्हारी ज़िंदगी में ये कैफियत आ जाए जो सजदे में आती है। कोई दुख है, सबसे पहले अल्लाह याद आए, कोई उम्मीद है, कोई लालच है, अल्लाह से हो, सबके बीच में रह के सजदे वाली कैफियत रखो कि सबसे कट के रब के बन जाओ। वस्जुद वक्तरिब। सूरह मुज़म्मिल में अल्लाह के नबी को कहा गया कि तुम क्या करो, वतबत्तल इलैही तब्तीला, सबसे कट के उसके हो जाओ। ये जब तक कैफियत नहीं आती बंदा अल्लाह का हुक्म मान ही नहीं सकता। फरिश्ते हैं, यफ़लूना मा युमरून, तुम क्यों नहीं अमल करते, तुम क्यों सोचों में पड़ जाते हो, तुम क्यों मशवरा लेते हो, ज़रा देख लो दूसरा क्या कर रहा है। आप देखिए हमारा क्या मिजाज है, कोई एक काम करेगा हम भी वही करने लगेंगे, कोई नहीं करेगा हम भी नहीं करेंगे, एक आएगा हम भी आएंगे, एक नहीं आएगा हम भी नहीं आएंगे। हम कहते कोई आया ही नहीं था फिर मैंने क्या करना था, तो शुक्र करें आपको ज़्यादा मौका मिला सीखने का, आपको ज़्यादा वक्त मिलेगा। लेकिन इंसान हमेशा दूसरों की तरफ जाते हैं। यहाँ आयत 50 के ऊपर सजदा है और इस ये फ़र्ज़ है। सही बुखारी में आता है कि इब्ने उमर ने मिंबर पर आकर सूरह नहल पढ़ी, फिर सजदा किया और दूसरे जुमे ना किया, तो जो इनके ग़ुलाम थे नाफे, उन्होंने पूछा कि आपने ऐसा क्यों किया, तो उन्होंने कहा कि सजदा तिलावत वाजिब है, कर लें तो बहुत अच्छी बात है, ना करें तो गुनाह नहीं है। तो पीछे हम बात कर चुके सूरह अलराफ़ में जब पहला सजदा आया था कि सजदे तिलावत जो होता है इस पे कर लेना बहुत अच्छी बात है, जब अल्लाह की कायनात झुक रही है तो हम क्यों उसके आगे ना झुकें। लेकिन अगर कोई किसी वजह से कर नहीं पाता, मुश्किल है, तो कोई हर्ज की बात नहीं है, जानबूझ के इनकार करेगा तो गुनाहगार होगा। और ख़ास तौर पे यहाँ आप भी सजदा करें और सोचें कि अल्लाह के आगे झुकती हूँ तो क्या साथ मेरी अकल भी झुकती है, क्या मैं अल्लाह के की पकड़ से बेखौफ तो नहीं हो चुकी। और जब तक इस कैफियत को नहीं महसूस करेंगे खाली सजदा करना भी फ़ायदा नहीं देता, सर के साथ साथ अकल को भी झुकाना है इंशाअल्लाह ताला। आंखें तो झुक रही हैं, उनके अंदर बसारत को भी झुकाना है। इस सारी ख्यालात के साथ सजदा किया करें कि इंशाअल्लाह मेरी आंखें भी अब वही देखेंगी, मेरे कान, मेरी दिल दिमाग जो अल्लाह ताला चाहता है। तो यहाँ पे हम तिलावत भी सुनेंगे और सजदा भी करेंगे अगर मुमकिन है तो।
قبلك إلا رجالا نوحي إليهم فاسألوا أهل الذكر إن كنتم لا تعلمون بالبينات والزبر وأنزلنا إليك الذكر لتبين للناس ما نزل إليهم ولعلهم يتفكرون أفأمن الذين مكروا السيئات أن يخسف الله بهم الأرض أو يأتيهم العذاب من حيث لا يشعرون أو يأخذهم في تقلبهم فما هم بمعجزين أو يأخذهم على تخوف فإن ربكم لرؤوف رحيم. أولم يروا إلى ما خلق الله من شيء يتفيأ ظلاله عن اليمين والشمائل سجدا لله وهم داخرون ولله يسجد ما في السماوات وما في الأرض من دابة والملائكة وهم لا يستكبرون يخافون ربهم من فوقهم ويفعلون ما يؤمرون